تجارت احکام تجارت.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین پروگرام دیکھ رہے ہیں آپ احکام تجارت, اور ہمارے اس پروگرام میں ایک روٹین ہماری یہ بھی رہی ہے کہ آپ کی کالز کے ساتھ, آپ کے واٹس اپ میسیجز کے ساتھ, آپ کے ٹیکسٹ میسیجز کے ساتھ بھی, یعنی ہم باقاعدہ پرٹیکولرلی بعض فیلڈز پر پروگرام کرتے ہیں. آج بھی ایسا ہی ہے, آگے بڑھیں گے لیکن پہلے درود پاک کی فضیلت شامل کرتے ہیں اور پھر انشاءاللہ آگے دیکھتے ہیں. نبی کریم صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان ہے, بے شک بروز قیامت اس کی دہشتوں اور دشوار گزار گھاٹیوں سے جلد نجات پانے والا وہ شخص ہوگا جس نے دنیا میں مجھ پر کثرت کے ساتھ درود پاک پڑھا ہوگا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ تعالی علیہ وسلم. مدنی چینل کے ناظرین الحمدللہ احکام تجارت کی ٹیم نے آج ایک فیلڈ کا انتخاب کیا, بہت بڑی فیلڈ ہے, پوری دنیا میں ہمارے پاکستان میں بھی بہت یوز ہے, اور اس کا یوز کیا ہے ہماری ٹیم نے ایک ڈاکیومنٹری بنائی ہے, آئیے اس کا پہلا حصہ دیکھتے ہیں.
دنیا بھر میں لیدر سے بنائی جانے والی مختلف مصنوعات کا استعمال عام ہے, سفری اور سکول بیگز کے ساتھ خواتین کے پسندیدہ ہینڈ بیگز اور دیدہ زیب کلچز, مردانہ اور زنانہ بیلٹس, بریف کیسز, جوتے, کی چینز, چھڑی کی خوبصورتی میں اضافہ کرنے والی گرپس, جیکٹس, دستانے اور گھروں اور دفاتر میں فرنیچر کی جاذبیت میں اضافہ کرنے کی غرض سے مختلف قسم کے کورز بھی لیدر سے بنائے جا رہے ہیں. اس کے ساتھ ہی دنیا کے کئی ممالک میں لیدر سے بنائے جانے والے ملبوسات کے استعمال کا رجحان بھی بڑھ رہا ہے. اور تو اور کھانے پینے کی اشیاء, مہمانوں کے سامنے سرو کرنے کے لیے استعمال کی جانے والی ٹریز اور دیگر کراکری کو مزید دیدہ زیب بنانے کے لیے ان پر لیدر کے کورز استعمال کیے جانے لگے ہیں. یہ ایک حقیقت ہے کہ موجودہ دور میں لوگوں کی ڈیمانڈ اور قوت خرید کے حساب سے کپڑوں کی طرح لیدر بھی مختلف رنگوں, ڈیزائنز اور کوالٹیز میں دستیاب ہے.
جی جناب, آپ نے پہلا حصہ دیکھا اور آپ کو پتا چلا کہ جی لیدر کہاں کہاں یوز ہو رہا ہے اور کون کون سی پروڈکٹس بن رہی ہیں. شاید آپ کے اطراف میں, آپ کے آس پاس بھی لیدر ہو, شاید آپ کی گھڑی کی بیلٹ جو ہے وہ بھی لیدر کی ہو, شاید آپ کی چپلے اور جوتے شوز جو ہیں وہ بھی لیدر کے ہوں. یہ ساری چیزیں استعمال تو کرتے ہیں, لیکن سوال یہ پیدا ہوتا ہے کہ لیدر آتا کہاں سے, بنتا کیسے, اس کا پروسیجر کیا ہے, اور آج احکام تجارت میں جو ہم ڈسکس کر رہے ہیں تو کیا سوالات پر اور جوابات پہ ان ساری چیزوں کا اثر ہوتا ہے. چلے مفتی صاحب سے پوچھتے ہیں کہ مفتی صاحب, یہ جو سارا پروسیجر ہے یا لیدر کہاں سے آ رہا ہے, کس جانور کا ہے, کیا کیا کچھ ہو رہا ہے, تو اس کا تعلق کیا فقہی احکام سے جو آپ شرعی جواب دیں گے اس پر بھی اس کا اثر پڑے گا یا نہیں؟
بسم اللہ الرحمن الرحیم. کھال جو ہے وہ پاک بھی ہو سکتی ہے اور ناپاک بھی,
دونوں ہی چیز ہو سکتی.
پاکی اور ناپاکی کا دار و مدار ہے پروسیس پر,
پروسیس پر
کہ کس طرح کھال کا پروسیس ہوا ہے.
ٹھیک ہے, وہ ہم تک پہنچی کیسے,
کچھ مخصوص چیزیں ہیں.
ٹھیک ہے,
فقہی اصطلاح میں دباغت دینا کہتے ہیں, کھال کی چربی دور کر دی جائے, بو دور کر دی جائے تو وہ کھال پاک ہو جاتی ہے.
ٹھیک
ہے, یہ اس وقت ہے کہ جب تکبیر پڑھے بغیر جانور ذبح کیا گیا ہو.
ٹھیک,
تکبیر پڑھ کر ذبح کیا ہے تو ظاہر بات وہ گوشت اس کا پاک ہے, چربی پاک ہے, کھال بھی پاک ہے.
ٹھیک,
لیکن یہ ہے کہ چونکہ بہت ساری کھالیں یا چمڑا باہر سے آتا ہے.
جی
ٹھیک ہے, اور بہت ساری چیزیں ایسی ہیں کہ پاکستان میں بھی بعض لوگ مردار جانور کی کھال اتار کر یوز کرتے ہیں.
ٹھیک,
پروسیس کیا ہوتا ہے اس کو جاننے کے بعد بہت سارے سوالات کلیئر ہو جائیں گے.
تو پھر ان سے اب یہ ڈاکومنٹری تو ہمارے بڑے کام کی یوں بھی ہوئی کہ اس کا اثر اس پہ بھی پڑے گا. تو چلے آئیے, دیر نہیں کرتے, آپ کو دکھاتے ہیں اور خود بھی دیکھتے ہیں.
کبھی آپ میں سے کسی نے یہ سوچا کہ لیدر کس طرح حاصل کیا جاتا ہے؟ بھیڑ, بکری اور دیگر جانوروں کی کھال کو لیدر یعنی چمڑا بننے تک کے کتنے مراحل سے گزارا جاتا ہے, یہ مراحل کس قدر پیچیدہ اور وقت طلب ہوتے ہیں؟
میرا نام فرمان علی ہے, میں یہاں کا ٹھیکے دار ہوں. ہمارے پاس کھالیں آتی ہیں اور ہم نمک لگاتے ہیں और ये फी बंदा 500 खाल है ना जरा एक दिन का लगा सकता है, फिर उसके बाद जब सूख जाती है खाल फिर उसके बाद कटिंग होती है, कटिंग है ना जरा एक बंदा फी है जरा वो कम से कम 700 खाल है जरी वो एक दिन का कटिंग कर सकता है।
क्या कोई जानता है कि वो कौन सा लाजमी अमल है जिसको खाल के हुसूल के बाद फौरन ना किया जाए तो खाल खराब हो जाती है? किस तरह एक ही तरह के जानवरों से हासिल शुदा खालों को मुख्तलिफ रंगों में ढाला जाता है?
मेरा नाम रिजवान है और मैं यहाँ पर लेदर कंसल्टेंट हूँ और इस शोबे से मैं तकरीबन 30 ईयर से वाबस्ता हूँ। सबसे पहले जो भी लेदर आता है इसे प्रिजर्व करने के लिए हम सबसे पहले सॉल्ट लगाते हैं उसमें, और ये क्योरिंग का जो प्रोसेस है इसमें हम गोट स्किन के लिए एटलीस्ट 15 kg पर गोट स्किन इसमें सॉल्ट लगते हैं, और जबकि काउ स्किन में 45 से 50 kg हम इस्तेमाल करते हैं। तो फिर हम उसे डिहाइड्रेशन के जो प्रोसेस है वो क्योरिंग कहलाता है, उसके बाद जो रिहाइड्रेशन का प्रोसेस है वो सोकिंग कहलाता है, सोकिंग के बाद हम लाइमिंग करते हैं। लाइमिंग में हम ऐसे केमिकल्स यूज करते हैं जो इसके बालों को रिमूव कर दें और इसके फ्लैश को बहुत हद तक इसके स्किन से थोड़ा सा रिमूव की तरफ ले जाएं, यानी उसको एक मशीन के जरिए से हम बाद में फ्लैशिंग कर लेते हैं। फ्लैश करने के बाद हम उसका दोबारा से वेट करते हैं और उसे ड्रमों में डाल देते हैं। ड्रमों में हम उसमें केमिकल डाल के उसकी हम यहाँ पर क्रोम टैनिंग कर रहे हैं और क्रोम टैनिंग के बाद हमारे पास वेट ब्लू तैयार हो जाता है।
वो कौन सी जगह है जहाँ ये सारा अमल मुकम्मल किया जाता है? कितने लोग अपनी मेहनत और जान फिशानी से जानवर की खाल को एक लेदर के शाहकार में तब्दील करते हैं?
उसके बाद वो ड्रम में चला जाता है कलर होने के लिए, जो भी कस्टमर का कलर हो, काला है, नीला है, येलो है, ऑलिव ग्रीन है, जो रिक्वायर्ड कस्टमर कलर होता है वो उसके जरिए उसमें डाई हो जाता है। डाई होने के बाद वो तकरीबन ये भी तकरीबन 12 से 16 घंटे का प्रोसेस होता है। उसमें मुख्तलिफ किस्म तेल यूज होते हैं, कलर यूज होते हैं ताकि माल सॉफ्ट भी रहता है, कलर भी बन जाता है। ये अगर अपर पर्पज का या शू पर्पज का माल होगा तो फैमिंग सेटिंग वैक्यूम होगा, और अगर ये गारमेंट पर्पज का या ग्लविंग पर्पज का माल होगा तो डायरेक्ट टंगाई पे चला जाए, आपके हैंग ड्राई पे चला जाएगा। उसके बाद उसको प्रॉपर शेप करके तो वो फिर चला जाता है स्प्रे प्लांट पे आपके फिनिशिंग के लिए। फिनिशिंग का प्रोसेस जो होता है, फिनिशिंग का आम मतलब ये तो मेकअप दे, मतलब किसी स्किन को मेकअप करने के लिए होता है, और फाइनल फिनिश होने के बाद वो प्रोडक्ट रेडी टू पैक होती है। फिर उसके बाद जो पैकिंग का उसका तरीकाकार है, पैक होने के बाद स्टैंप लग जाती है और प्रॉपर कॉटन में पैक होके कस्टमर्स को डिस्पैच हो जाती है।
आज हम अहकाम तिजारत में मुफ्ती साहब से लेदर के हुसूल, लेदर से बनाई जाने वाली मुख्तलिफ अशिया की खरीदो फरोख्त के कारोबार और लेदर से बनाई गई मसनूआत के इस्तेमाल के हवाले से गुफ्तगू करेंगे। आम आवाम और इस कारोबार से मुंसलिक अफराद की जानिब से पूछे जाने वाले मुख्तलिफ सवालात के जवाबात जानेंगे, तो आइए सिलसिला शुरू करते हैं।
जी मदनी चैनल के नाजरीन, लेदर गुड्स, लेदर इंडस्ट्री जो है उसके हवाले से आपने ये हमारी वीडियोस भी देखी, हमारी टीम ने अल्हम्दुलिल्लाह जाकर तैयार करी आपके लिए, उससे भी सारा प्रोसीजर सामने आया। अब आप क्या फरमाते हैं, फिर हम सवालात की तरफ भी बढ़ते हैं इंशाल्लाह।
देखिए एक बात तो क्लियर है कि कोई बदबू वाली खाल हमें नहीं मिलती, ठीक है ना?
ठीक है।
इतने सारे जो प्रोसेस हुए हैं
जी,
इसके बाद कोई प्रोडक्ट सामने आती है,
ठीक है,
तो चर्बी दूर हो जाती है, दबागत का जो तकाजा है वो तकरीबन पूरा हो जाता है,
ठीक है।
अगर हम बिलफर्ज फर्ज कर लेते हैं खाल बार से आई है
जी,
जानवर झटके का था,
ठीक है,
ठीक है, झटके के जरिए उसको काटा गया, जबा नहीं किया गया, उसका गोश्त नापाक था तो खाल भी नापाक थी। लेकिन जो फुका ने तरीके बयान किए हैं कि चर्बी दूर करने के बाद धूप में डाल के उसकी भूख खत्म कर दी जाए या नमक लगाने के बाद उसकी भूख खत्म कर दी जाए, तो चर्बी तो लाभ मोहला दूर की जाती है
जी,
और उसके होते हुए तो कोई भी प्रोडक्ट बनाने का अमल हो ही नहीं सकता
जी।
तो नॉर्मली जिस अंदाज पर खालों का प्रोसेस हो रहा है आज की जदीद इंडस्ट्री में, तो अगर जानवर हलाल ना किया गया हो
जी,
जो भी शरी तरीका है
जी,
और झटके का हो या मुर्दार की खाल हो, तो किसी भी तरह ये जो मौजूदा प्रोसेस है आज का प्रोडक्ट बनाने का, तो मैं समझता हूँ कि इसमें खालें पाक हो जाती हैं।
ठीक, इस प्रोसेस से जब गुजरती हैं तो वो
पाक हो जाती हैं और हम इन खालों को नापाक नहीं कह सकते।
ठीक, खालें पाक हो जाती हैं। अब हमारे पास इस पर सवालात भी हैं, जाहिर सी बात है जो इंडस्ट्री से बिलखसूस वाबस्ता अफराद हैं उनके अपने सवालात हैं, कस्टमर्स के, कंज्यूमर्स के अपने सवालात हैं। आइए बढ़ते हैं और पहला सवाल शामिल है सिलसिला करते हैं।
मेरा नाम शेख आसिफ है। मुसी साहब, मैं आपसे एक सवाल करना चाहता हूँ कि प्लीज मुझे ये बताइए कि हम मुसलमानों के लिए किस जानवर की खाल हलाल है और किस जानवर की खाल हम खरीद सकते हैं, उसको इस्तेमाल कर सकते हैं, उसकी जैकेट या लिबास कोई भी चीज हम बना के पहन सकते हैं। क्योंकि और दूसरी जगहों पर ऐसा देखने में आया है कि कुछ खालें और कुछ मटेरियल ऐसा मिल जाता है जो कि जायज नहीं होता, तो इसके लिए प्लीज हमारी रहनुमाई फरमाइए।
जी मुझसे
ये एक अलग जाविया है, यानी एक है खाल का पाक और नापाक होना,
ठीक है,
और एक है किस जानवर की खाल यूज की जाए और किसकी यूज ना की जाए।
ठीक,
एक जानवर सिर्फ ऐसा है कि जिसकी खाल गोश्त पाक हो ही नहीं सकता, उसका नाम है खिंजीर।
ठीक,
खिंजीर का मामला जुदा है।
ठीक,
खिंजीर के अलावा कोई भी जानवर हो इन दो मराइल से गुजरेगा।
ठीक,
यानी या तो उसको झटके से मारा गया हो, ठीक है, या मुर्दार हो, अपनी मौत मर गया, उसकी खाल उतार ली गई हो, और दबागत के जरिए खाल पाक हो जाती है।
ठीक,
वो गधे की खाल हो, वो लोमड़ी की हो, वो चीते की हो, वो हाथी की हो, दबागत का अमल जब कर लिया जाए, और दबागत पर हम बात कर चुके हैं कि दबागत का एक तरीका तो ये है कि नमक लगा दिया जाए, पहले तो चर्बी वगैरह दूर की जाएगी, फिर नमक लगाकर भूख खत्म कर दी जाए, या धूप में सुखा दिया जाए, या आजकल जो प्रोसेस इंडस्ट्री में होता है खाल को सुखाने के लिए, इसमें भी दबागत हो जाती है।
ठीक,
दबागत हो गई, अब सवाल ये है कि जानवर जो है वो हराम जानवर है, लोमड़ी है, चीता है
जी,
और ऐसा हराम जानवर जिसका गोश्त खाया नहीं जाता, उसकी खाल इस्तेमाल करना कैसा? तो अगर पहला मरहला पूरा हो चुका है, यानी खाल पाक कर ली गई थी, क्योंकि लामवाला जो हराम जानवर हैं मुसलमानों के देश में, मुसलमानों के मुल्कों में, इनको ज़बह तो नहीं किया जाता, ज़बह नहीं किया जाता तो इनको हलाल कौन करता होगा? ठीक है, तो हो सकता है मुर्दार हों या झटके के हों, तो इनकी खाल अगर तबाकत करके पाक कर ली गई है, अब सवाल है इस्तेमाल करने का। इस्तेमाल करने के ताल्लुक से दो तरह की अहदीस हमें मिलती हैं। कुछ रिवायतें ऐसी हैं कि उनसे पता चलता है कि जो वैश्य जानवर हैं, यानी दरिंदे जो हैं
जी,
उनकी खालों के इस्तेमाल करने से मना किया गया है।
ठीक,
और कुछ रिवायतें ऐसी हैं जिनमें खालों के इस्तेमाल करने को जायज़ कहा गया है। उलमा ने तत्बीक इसकी ये दी है कि जहाँ इजाज़त मौजूद है उससे मुराद है मुतलक इबाहत और तरजीह, के बेहतर यह है कि जो हलाल जानवर हैं उनकी खालों को तरजीह दी जाए, उनको इस्तेमाल ज़्यादा किया जाए, और जहाँ तक हराम जानवर हैं, दरिंदे हैं, चूँकि अगरचे के खाल पाक हो जाएगी, दबाकत के बाद खाल पाक हो गई, अगर उसको ज़बह शरी नहीं किया गया था, ये मुमकिन है महरूज भाई
जी,
मिसाल के तौर पर लोमड़ी है
जी,
अब उसको ज़बह करना है,
ठीक,
तो खाल चाहिए,
ठीक,
तो अल्लाह अकबर कहकर ज़बह किया
जी,
गोश्त खाना तो हराम होगा
जी,
गोश्त नहीं खाएंगे,
ठीक,
लेकिन अब उसका जो गोश्त है वो पाक हो गया,
ठीक है, नापाक नहीं,
नापाक नहीं है,
ठीक,
अब उसकी जो चर्बी है वो पाक हो गई, अब इस खाल को दबागत की भी जरूरत नहीं है,
ठीक है, यानी वो टच हो जाए, वो यूं कर ले तो उसका दबाव से पाक हो,
पाक है, लेकिन चूंकि ऑलरेडी जो प्रोसेस है प्रोडक्ट्स बनाने का उसमें दबागत तो होती ही है,
सही,
तो अब मामला ये है कि जो हराम जानवर हैं बिलफर्ज उनको ज़बह शरी से हलाल नहीं किया गया था लेकिन दबागत हो गई, तो उनकी खालों को भी इस्तेमाल किया जा सकता है, लोमड़ी हो, चीता हो, कोई और ऐसा जानवर हो, बिल्ली हो, तो बाज़ औक़ात जो ना इस तरह की जो बिल्लियाँ होती हैं, ख़ास तो बड़े बड़े बालों वाली बिल्लियाँ, इनकी टोपियाँ बनती हैं, टोपियों में यूज़ होती हैं खालें, तो उनकी खालों को इस्तेमाल तो किया जा सकता है, जायज़ है, लेकिन उलमा ने यह बयान किया कि कुछ जानवर, यानी हर जानवर की अपनी सिफत होती है
जी,
अब चीता है तो उसके अंदर जो सिफत है वो दरिंदगी की है,
ठीक है,
अच्छा, खुद भी उसके अंदर एक रौनत होती है,
खूंखार है, तकब्बुर के लिए आप इस तरह की, तो
उसके इस्तेमाल से भी रौनत आती है, दो एतबार से आती है, या हो सकता है असरात के एतबार से आती हो, और हो सकता है कि बंदा उसको देख के फख्र करेगा, दिखा के फख्र करेगा, मेरे पास ये खाल है, इतनी महंगी ली हुई है, ठीक है ना,
तो वो रखते भी ऐसे इसीलिए रखते हैं,
ठीक है ना, तो उलमा ने ये कहा है कि मकरूह तंजीही है,
ठीक,
बेहतर ये है कि जो दरिंदों की खालें हैं उनसे बचा जाए, उनके लिबास इस्तेमाल ना किए जाएं, तो लेकिन ये है कि उनके लिबास इस्तेमाल करना जायज़ है, कोई जैकेट है, कोई जूते हैं, कोई और चीज़ें ऐसी हैं कि खंजीर के अलावा कोई भी जानवर है। एक जानवर और बाज़ उलमा ने बयान किया, वो सांप है, कि सांप की जो खाल है और दबागत को कबूल नहीं करती, तो बाज़ किताबों में लिखा हुआ है कि सांप की खाल से बनाए गए जो प्रोडक्ट्स हैं उसका इस्तेमाल भी दुरुस्त नहीं होगा,
ठीक है, वो भी दबागत के साथ आप करवा रहे हैं,
दबागत को कबूल ही नहीं करती,
ठीक है,
اس بنیاد پر علماء نے اس کو بھی منع کیا ہے. علماء نے بیان کیا کہ درندے ہوں یا پالتو جانور ہوں، تمام ہی جانور ایسے ہیں جن کی کھال استعمال کی جا سکتی ہے، کیونکہ حرام جانور ذبح نہیں کیے جاتے عام طور پر، تو وہاں بطور خاص دباغت ہونا ضروری ہے اور دباغت عام طور پر ہو جاتی ہے.
مفتی آپ نے ابھی دوران گفتگو جواب کے دوران فرمایا کہ پاک ہو جاتا ہے حلال نہیں ہوتا، یعنی وہ گوشت کے حوالے سے آپ نے فرمایا، تو اس کی تھوڑی سی اگر وضاحت آ جائے تو اس سے مراد کیا ہے، کیونکہ وہ ایک نئی سی بات لگ رہی ہے.
بات پرانی ہے، نہیں نہیں نزلہ ہو کسی کو
جی
کیا کرتا ہے
جی ناک جی
پاک ہے نا، یہ کپڑوں پہ لگ جائے تو نا پاک تو نہیں ہوتا نا، لیکن آپ نے سنا ہے کس نے کھایا ہو، اس کا کھانا حلال نہیں ہے. تو بہت ساری چیزیں پاک ہوتی ہیں لیکن کھانا حلال نہیں ہوتا. اب اسی طریقے سے مٹی ہے، مٹی جو ہے نا کوئی کھاتا تو نہیں ہے، لیکن مٹی ہے تو پاک،
ٹھیک ہے مٹی
پتھر ہے ٹھیک ہے پاک ہے، کوئی کھاتا تو نہیں ہے.
صحیح.
بہت ساری چیزیں ایسی ہیں جو پاک ہیں لیکن کھانا ان کا حرام ہے،
ٹھیک،
وہ ضرر پہنچاتی ہیں یا کسی اور وجہ سے وہ کھانا ان کا حرام ہے،
ٹھیک،
لیکن وہ ہیں پاک.
صحیح. وہ بار بار تذکرہ آ رہا ہے اور ابھی آگے بھی سلسلے میں آئے گا. آپ نے ابھی تک یعنی ابھی تک کے سلسلے میں کوئی 10-20 دفعہ تذکرہ آ چکا ہے دباغت کا، آپ ایک لفظ فرما رہے ہیں تو اس سے کیا مراد ہے؟ آپ نے فرمایا کہ دباغت ہو گئی تو اب پاک ہے، دباغت ہو گئی تو اب پاک ہے، اس سے کیا مراد؟
دیکھیے ہم جو ہیں وہ شہری زندگی میں آ کے ایک مصنوعی زندگی میں آ گئے،
ٹھیک ہے
ٹھیک ہے. اب ہم گوشت کسائی سے خریدتے ہیں
جی،
دودھ جو ہے نا گوالے سے خریدتے ہیں،
ایسا ہی ہے.
پہلے تو ایسا نہیں ہوتا تھا، ہر گھر میں اپنے جانور ہوتے تھے، اپنی گائیں اپنی مرغیاں اپنے انڈے
جی،
دودھ بھی اپنے جانور سے بندہ حاصل کر رہا ہے، گھی بھی بنا رہا ہے، لسی بھی بنا رہا ہے. جانور جو ہے نا انسان کی مکمل ضرورت ہے. جو بعض روایتوں میں آتا ہے نا قرب قیامت میں لوگ بکریاں پالیں گے اور نکل جائیں گے جنگلوں میں، مکمل ضرورت ہے. جانور میں لباس بھی ہے، جانور میں غذا بھی ہے، دودھ بھی ہے، دہی بھی ہے، مکھن بھی ہے، سب چیزیں موجود ہیں.
ٹھیک
ٹھیک ہے. میں ایک ڈاکومنٹری دیکھ رہا تھا کچھ دنوں پہلے، ہمارے جو ناردرن ایریاز ہیں گلگت سائڈ کی، کہ وہاں کے لوگوں کی جو ذرائع آمدن ہے وہ ذرائع آمدن ہے گھی، یعنی وہ جانوروں کا دودھ نکالتے ہیں اس سے گھی بناتے ہیں. اچھا گھی بنانے کا ان کا جو انداز تھا، مشکیزے میں
جی
جو مشکیزہ ہے وہ بھی چمڑے کا بناتے ہیں، تو مشکیزے کے ذریعے وہ اس کو ہلاتے ہیں،
ٹھیک،
اور مشکیزہ بھی تیار کرنے میں ان کو سال لگتے ہیں، سال تک سکھاتے ہیں پھر بناتے ہیں. تو کہنے کا مقصد یہ ہے کہ جانور ایک مکمل ضرورت انسان کو فراہم کرتا ہے. تو اب چونکہ ہم آرٹیفیشل دور میں چلے گئے ہیں، بہت ساری چیزیں ایسی ہیں جن کا واسطہ ہم سے نہیں پڑ رہا. جب انسان جانوروں کے ساتھ ہوتا تھا یعنی جانوروں کو پالتا تھا تو یہ تو عام سی باتیں تھیں، بھائی جانور حلال کیا ہے، اب کھال کسی اس کو تھوڑی بیچیں گے،
بیچنی تو ہے نہیں، وہ تو اپنی ٹھیک ہے
اپنی استعمال کریں گے، مشکزہ بن جائے گا، کھال کا مسلح بن جائے گا، کھال کی اور کچھ چیزیں بنا لیں گے. پیارے اکا علیہ الصلوۃ والسلام کا گزر ہوا، حضرت میمونہ رضی اللہ تعالی عنہا کی باندھی تھی، ان کی بکری مری ہوئی تھی، آپ نے فرمایا اس کی کھال تم نے استعمال میں کیوں نہیں لی، یعنی اگر کوئی مرا ہوا جانور ہے اس کی بھی کھال اتار کے، وہ ہے تو ناپاک،
ٹھیک ہے،
اگر کسی نے پاک کر لی ہے تو اس کا استعمال جائز ہے،
ٹھیک.
تو دباغت جو ہے اس پاک کرنے کا نام ہے، کھال کو پاک کرنا،
یہ دباغت.
ہر کھال ناپاک نہیں ہوتی،
ٹھیک ہے.
جب جانور آپ نے اللہ کا نام لے کے ذبح کیا ہے
جی،
اس کا گوشت چربی پاک ہے،
صحیح.
کھال کے ساتھ عام طور پہ چربی لگی ہوتی ہے،
ٹھیک ہے،
گوشت کے اجزاء لگے ہوتے ہیں،
صحیح.
جانور جب حلال کیا ہے یعنی اللہ اکبر کہہ کر حلال کیا ہے،
ذبح شرعی کر لیا،
تو خواہ آپ نے درندہ ذبح کیا ہو یا حلال جانور ذبح کیا ہو
جی،
پاک ہو جائے گا،
ٹھیک ہے.
حلال ہے تو کھانا جائز ہے، ورنہ کھانا جائز نہیں ہے،
ٹھیک ہے.
اگر حلال طریقے سے ذبح نہیں کیا
جی،
جھٹکے کا ہے یا کسی اور طریقے سے ہے، تو کھال کو پاک کرنے کے لیے دباغت کرنا ضروری ہوگا.
تو اسے ہم یوں کہہ سکتے ہیں،
دباغت ایک لفظ ہے
جی،
اس کا کیا پس منظر ہے یہ ہم نے بیان کیا جی.
ٹھیک ہے، ہم یوں کہہ سکتے ہیں کہ جیسے اب نماز کے لیے طہارت، عمومی طور پر عوام کے لیے میں عرض کر رہا ہوں کہ نماز کے لیے جیسے ہمیں طہارت حاصل کرنی ہے تو غسل تو ہے، لیکن اب وضو کریں گے تو اس کو وضو کہتے ہیں، تو ایسی کھال کو پاک کرنے کا جو بھی طریقہ کار ہے اسے دباغت کہتے ہیں.
ایک مرحلہ ہے بہرحال،
ٹھیک ہے،
مرحلہ ہے.
چلیں اتنا تو پتہ چل گیا دباغت کیا ہے، کھال پاک کرنے کے ایک پروسیجر کو یا طریقے کو دباغت کہتے ہیں. اگلے سوال کی طرف بڑھتے ہیں اور شامل کرتے ہیں. جی کیا پوچھا جا رہا، دکھائیں ہمیں.
मेरा नाम आसिफ कायम खानी है और मेरा लेदर इंडस्ट्री से ताल्लुक है। मेरा एक्चुअली सवाल काफी अरसे से मैं सोच रहा था कि किसी मुफ्ती साहब से पूछूं कि लेदर जो इंपोर्ट किया जाता है बाज़ औक़ात जर्मनी से आता है, स्लॉटर हाउस से आता है और बाज़ औक़ात ज़िबा करते हैं वो लोग जो जैसे भी करते हैं, तो वो ज़ाहिर है अल्लाह अकबर तो नहीं करते, तो उसके बारे में पूछना था कि अगर वो पाकिस्तान आता है तो उसको वो स्किन की सूरत में आता है, फिर हम उसे जैकेट बनाते हैं, लेदर की जैकेट बनाते हैं, फिर हमें सेल करनी होती है यहाँ आउटलेट से, तो बेचने वाला और पहनने वाला क्या उसके लिए वो जायज है?
देखिए, गैर मुस्लिम ममालिक में जो जानवर काटे जाते हैं तो हर जगह तो मुसलमान नहीं रहते, जहाँ अक्सरियत कुफार की है तो वो उनके तकाजे के मुताबिक सहूलियात के मुताबिक काटते हैं और झटके से काटते हैं, हलाल नहीं होते। जानवर जब शरी तरीके से ज़बह ना हो तो उसका जो गोश्त है वो नापाक होता है, गोश्त नापाक होता है, चर्बी नापाक होती है। अगर उस जानवर की खाल को जो शरी तरीके से ज़बह नहीं हुआ दबागत दे दी जाए, यानी नमक लगाकर खुश्क करने के बाद बू ख़त्म कर दी जाए और गोश्त चर्बी हटा दी जाए तो वो खाल जो है वो पाक हो जाती है। और अगर ये जानवर हराम जानवर है, मुसाकत तौर पर चीता है, लोमड़ी है, इसकी खाल को भी दबाकर दे दी गई तो ये खाल भी पाक हो जाती है और ऐसी खालों का इस्तेमाल करना जायज़ है। कोई जैकेट बनाता है, जूते बनाता है, कोई और चीज़ें बनाता है, बेहतर ये है कि हराम जो जानवर हैं लोमड़ी चीता वगैरह मुसलमान इस्तेमाल ना करें, लेकिन अगर कोई कर लेता है तो वो भी जायज़ है। लेकिन जो हलाल जानवर हैं जैसे गाय हो गई, बकरी हो गई, दुम्बा हो गया, इसकी खाल दबागत के बाद इस्तेमाल करने में कोई हाजत नहीं है और मुसलमान ने ज़बह की है तो दबागत की भी हाजत नहीं है, खाल वैसी पाक है।
बढ़ते हैं अगले सवाल की तरफ। जी जनाब।
मेरा नाम मोहम्मद खुर्रम है, हम तकरीबन यहाँ पे 36 साल से जो है ना ये बिजनेस कर रहे हैं और हमारा लेदर जैकेट का काम है, वॉलेट्स वगैरह का है, बैग्स वगैरह बनाते हैं, लेदर की तमाम अशिया का हम काम करते हैं। तो मुफ्ती साहब से हमारा ये सवाल है, लेदर बिजनेस में किन बातों का ख्याल रखना पड़ता है?
जी सर, एक बड़ा कॉमन लेकिन बड़ा बुनियादी सवाल और बड़ा वसत वाला है, आप क्या फरमाएं?
देखिए, कुछ चीज़ें खरीदो फरोख्त में कॉमन होती हैं, कि आप किसी को धोखा ना दें, जो चीज़ कह रहे हैं वही चीज़ दें, इसी तरीके से जो खरीदो फरोख्त के बुनियादी तकाजे हैं उनको पूरा करें। बात अगर लेदर की जाए तो जाहिर बात है लेदर के अंदर मुझे तो पता नहीं चलेगा कि ये खाल गाय की है या भैंस की है या किसी और चीज़ की है, तो ख़ास तौर पर आपकी मार्केट में धोखा देना ना हो, मतलब जिस चीज़ की खाल है आप उसी का नाम दें, इम्पोर्टेड है, लोकल है, जिस तरह है वही हकीकत लोगों को बताएं। अब बात चीज़ें और भी होती हैं, जैसे चमड़े का रंग होता है, आमतौर पर तो जूते जब भी हमने लिए हैं कभी ऐसा नहीं हुआ कि रंग उतरा हो सकता है कहीं रंग के अंदर भी क्वालिटीज़ हों, किसी रंग फीका पड़ जाता हो या तेज़ हो जाता हो, तो आपकी प्रोडक्ट के जो अयूब हैं वो ऐब ना छुपाएं, जो क्वालिटी है वही क्वालिटी बताएं, उससे ज़्यादा की क्वालिटी ना बताएं। अब ऐप किसको कहते हैं, मार्केट में जिस चीज़ की वजह से भाव में फ़र्क आए यानी रेट गिर जाए वो चीज़ ऐप कहलाती है। बाजू का चीज़ तो बड़ी परफेक्ट है, सालों साल चलेगी, लेकिन बी क्वालिटी का माल है या इसके अंदर कोई ऐसी बात है जिसकी वजह से ताजरों के रूप में इसका रेट कम हो जाएगा तो ये ऐप कहलाता है। एक दुकानदार पर यह ज़रूरी है कि वो ऐब ना छुपाए, ऐब बताकर बेचे, और अगर आपको ऐब छुपाना है तो फिर उसका तरीका ये होता है कि भाई जैसे भी आपके सामने है मैं इससे बरी हूँ, मतलब आपके सामने जो भी है मुझे नहीं पता है गाय की है किसी और चीज़ की है, जो भी आपके सामने है अगर आप नहीं बताना चाहते किसी वजह से तो फिर ये तरीका इस्तेमाल करके बंदा झूठ से बचते हुए अपना कारोबार आगे बढ़ा सकता है।
अगला सवाल शामिल सिलसिला कर रहे हैं और हर सवाल जो है वो समझना, आप लेदर फील्ड से मुतालिक तो है लेकिन मेरे और आप जैसे लोगों के लिए जो लेदर फील्ड से डायरेक्ट वाबस्ता नहीं है उनके लिए बड़ा इन्फॉर्मेटिव और फिर जवाब उससे भी ज़्यादा इन्फॉर्मेटिव। पढ़ते हैं अगले सवाल की तरफ। जी जनाब।
मेरा नाम है मोहम्मद उमर और हमारा जो है वो लेदर जैकेट वगैरह का कारोबार है। तो मैं मुफ्ती साहब से मेरा ये सवाल था कि हमारा जैसे लेदर जैकेट वगैरह का कारोबार है उसमें काफ़ी सारे गुड्स वगैरह का आइटम वगैरह आ जाते हैं, स्किन वगैरह भी आती है काफ़ी जानवर वगैरह की, जैसे कि लोमड़ी की हमारे पास स्किन आती है, तो इसको प्रोसेस वगैरह करके हम लोग क्लीन करते हैं, क्लीन करके हम लोग ये खरीद और फरोख्त करते हैं। तो ये मुफ्ती साहब से मेरा ये सवाल था कि कारोबार में ये स्किन वगैरह बेचना जैसे लोमड़ी वगैरह की फैशन के तौर पर इस्तेमाल होती है, जायज़ है या नहीं है?
जी मुफ्ती।
देखिए, जो दरिंदे हैं, दरिंदे तो हराम होते हैं, یعنی ان کا گوشت نہیں کھا سکتے ہم، لیکن ان کی جو کھال ہے وہ استعمال کرنے کی صورتیں ہیں، یعنی اگر ذبح شرعی نہیں کیا گیا اس کو لیکن دباغت کر لی گئی، اس کی چربی وغیرہ دور کرنے کے بعد نمک وغیرہ کے ذریعے دھوپ میں سکھانے کے ذریعے سکھا لی گئی، بو دور کر دی گئی، تو وہ کھال پاک ہے. اگر کسی نے بسم اللہ اللہ اکبر کہہ کے ذبح کی لومڑی، تو اب یہ لومڑی ٹھیک ہے اس کا گوشت نہیں کھا سکتے ہم، لیکن گوشت حرام ہے، لیکن گوشت کو ناپاک نہیں کہیں گے، چربی کو ناپاک نہیں کہیں گے، اب تو پروسیس کی ضرورت بھی نہیں ہے، کھال پاک ہے. لیکن عام طور پر انڈسٹری کے اندر پروسیس کیا جاتا ہے، بو دور کی جاتی ہے اور دباغت کی جو شرائط وہ پائی جاتی ہیں، تو ایسے جو جانور ہیں یعنی جو حرام جانور ہیں ان کی کھال کو ان شرائط کے مطابق استعمال کیا جا سکتا ہے. اور اب ایک اور چیز ہے کہ بعض روایتوں میں جو درندے ہیں ان کی کھالوں کو استعمال کرنے کی ممانعت کی گئی ہے، تو علماء نے وہاں تطبیق یہ دی ہے کہ یہاں ممانعت سے مراد ناپسندیدگی ہے، حرام ہونا نہیں ہے، کیونکہ تکبر آتا ہے بعض جانوروں کے استعمال سے، رعونت آتی ہے، تو لیکن اگر کوئی استعمال کرتا ہے تو جائز ہے.
اگلے سوال کی طرف بڑھتے ہیں اور شامل کرتے ہیں. جی کیا پوچھا جا رہا ہے، دکھائے ہمیں.
میرا نام عبدالاحد ہے، ریٹیل اور ہول سیل کا کام ہے اور ہم یہ آن لائن پہ بھی کام کرتے ہیں، سی او ڈی نان سی او ڈی. تو جیسے کچھ کسٹمر ہیں جو ہم سے کیش آن ڈلیوری منگاتے ہیں لیکن کسی وجہ سے پروڈکٹ سمجھ میں نہیں آتا، تو وہ پیمنٹ ریکوائرڈ کرتے ہیں کہ ہمیں ریٹرن دے دیں، کیش ریفنڈ کر دیں. ہماری کوشش یہ ہوتی ہے کہ ہم ان کو اس کے بدلے کوئی پروڈکٹ دے دیں، تو یہ کرنا جائز ہے یا اس کا کیا معاملہ ہے، یہ آپ بتا دیں.
جی مسیح.
دیکھیے بہت سارے آن لائن اسٹور آج کل یہ سہولت فراہم کرتے ہیں کہ آپ کو چیز پسند نہ آئے تو آپ واپس کر سکتے ہیں. اسلامی تعلیمات کے تو یہ مطابق ہے، فقہ نے خیر رویت بیان کیا ہوا ہے کہ اگر آپ نے کوئی چیز خریدی ہے اور دیکھی نہیں تھی تو دیکھنے کے بعد آپ کے پاس ایک چوائس ہوتی ہے واپس کرنے کی، اور یہاں فریقین اس میں کسی تنازع کا بھی شکار نہیں ہے. جو بڑے پلیٹ فارم سے چیزوں کا لینا دینا کرتے ہیں وہاں ایسی سہولت دی جا رہی ہوتی ہے. اب چیز آپ کے پاس واپس آ گئی تو آپ کو تو پیسے واپس دینا چاہیے نا. اب ایک نیا معاہدہ آپ کرنا چاہیں تو پھر ایک جدا گانا بات ہے، ایک نئے معاہدے کے لیے اس کو قائل کریں اور وہ راضی ہو تو ایک نئے معاہدے کی صورت میں دوسری چیز بھیجی جا سکتی ہے، لیکن اصل تو اس نے اپنا وہ رائٹ استعمال کیا ہے کہ اس کو پسند نہیں آئے تو اس نے وہ واپس بھیج دی.
ٹھیک. اگلا سوال شابل سلسلہ کر رہے ہیں. جی جناب.
میرا نام ہے محمد صدیق اور میرا سوال یہ ہے کہ میں بھی لیدر مارکیٹ میں کام کرتا ہوں، تو یہ جو برانڈس وغیرہ ہوتے ہیں یہ اپنی کوسٹ کم کرنے کے لیے جو ہے لائننگ وغیرہ اور جو شوز کے لیدر کے شوز ہوتے ہیں جو سول ہوتے ہیں وہ جو ہے ریسائکل لگاتے ہیں تاکہ ان کی کوسٹ کم ہو جائے، تو وہ جب وہ آؤٹ لیٹ میں جاتی ہے تو اس کے پرائس جو ہے نا وہی سیم ہوتے ہیں، تو ایسا کرنا جائز ہے؟
جی سر.
دیکھیے دنیا میں بہت ساری چیزیں ایسی ہیں ان کے تو عمر بہت ہوتی ہیں، کھال جو ہے کھال
جی
جلدی سے تو نہیں پڑتی.
جی اچھا چمڑا ہو تو بہت
اچھا چمڑا تو چلتا ہے. اسی طریقے سے بعض چیزیں ایسی ہیں کہ وہاں ریسائکلنگ تو ایک عام سی بات ہے، کپڑوں تک میں ریسائکلنگ ہوتی ہے.
جی
ٹھیک ہے، روئی نکلتی ہے پھر اس روئی سے دھاگا بنتا ہے.
صرف روئی سے کپڑا بنتا ہے؟
کپڑے سے بھی روئی بنتی ہے میرے بھائی. ٹھیک ہے، کپڑے سے بھی روئی بنتی ہے، یہ کپڑا ریسائکلنگ ہوتا ہے. یہ جو بڑی بڑی برانڈس کی جینس ہوتی ہے
جی
یہ جینس کی ریسائکلنگ ہوتی ہے، دوبارہ وہ نیلی پینٹ تھی تو نیلی روئی نکلے گی اور اس سے دھاگا بنے گا اور دوبارہ وہ بنے گی. ٹھیک ہے، تو اسی طریقے سے جو ہے وہ یہ کوئی مٹیریل ڈال رہے ہیں کسی جگہ پر اور وہ مٹیریل ایسا ہے کہ گاہک کو اندازہ ہے، مثال کے طور پر سول میں لگا دیا انہوں نے
ٹھیک
ہے ایک پرانی چیز، اب اس پرانی چیز کے مطابق اس کی قیمت رکھی. تو بعض چیزیں ایسی ہوتی ہیں جہاں پرانی چیزیں یا ریسائکلنگ والی چیزیں لگتی ہیں، ان چیزوں کا عرف یہ ہوتا ہے. ٹھیک ہے، عام گاہک کو بعض اوقات نہیں پتا ہوگا
صحیح،
لیکن جو خریدار ہے مینوفیکچرر سے لے رہا ہے اس کو پتا ہے.
ٹھیک ہے،
تو خریدار جو ہے اس یعنی جو ریٹیلر ہے اس کی ذمہ داری بنتی ہے کہ وہ گاہک کو موٹیویٹ کرے کہ بھائی اس کی قیمت کم ہونے کے یہ اسباب ہیں، اس میں یہ چیز جو ہے یوں لگی ہے. گاہک کا یہ رائٹ ہے کہ اگر اس میں کوئی خامی ہے یا بی کوالٹی کی چیز ہے تو اس پر وہ خامی آشکار کی جائے، گاہک کو گائیڈ کیا جائے. بعض دکاندار سمجھتے ہیں کہ ہم جو آقا ہیں، مالک ہیں، شہنشاہ ہیں، گاہک تو غلام ہے. ٹھیک ہے، سیل لگی ہوئی ہے، گاہک کو لینا ہی لینا ہے، تو بھائی آپ تھوڑا سا وضاحت کرنا آپ کا بھی ذمہ ہے نا. گاہک کے رائٹس ہیں، کنزیومر رائٹس ایک بنیادی چیز ہیں، اسلام نے تو یہ کنزیومر رائٹس دیے ہیں ہمیں، تو یوں جہاں کوئی کھٹکا ہے تو وہاں گاہک پر واضح کر دینے میں کیا حرج ہے، کوئی حرج نہیں ہے.
ٹھیک، اگلا سوال دیجیے جناب.
میرا نام ساجد احمد آوان ہے
और मैं लेदर का काम करता हूँ। और अमूमन मार्केट में ये देखा जाता है कि हमारे पास जो ब्रांडेड शूज होते हैं वो कस्टमर को दिखाए जाते हैं और ब्रांडेड के प्राइस भी बताए जाते हैं। जब ऑर्डर मिलता है तो उसके बाद वो ब्रांडेड, कुछ तो ब्रांडेड के साथ जो है हल्का मटेरियल लगा के, रेगजीन वगैरह लगा के उसको उसी कीमत पे, ब्रांडेड की कीमत पे ही सेल किया जाता है। मेरा सवाल ये मुफ्ती साहब से है कि इसके बारे में आप रहनुमाई फरमाएं कि ऐसा करना जायज है।
देखिए, ऐसा करना जायज कैसे हो सकता है? यानी आपने एक ऐबदार चीज दी है। ऐब की तारीफ हम 12 सिलसिलों में बयान कर चुके कि जिस चीज की वजह से भाव में कमी आए वो ऐब कहलाता है। ऐब का मतलब खाली ये नहीं कि वो चीज खराब दी है आपने। अब ब्रांडेड जो चीज है उसकी कीमत ज्यादा है, अनब्रांडेड की कीमत कम है। पुरानी चीज लगाना भाव में वैसे भी कमी पैदा करता है। तो जब आप ऐब वाली चीज सही कहकर दे रहे हैं, ये तो जायज नहीं हो सकता। ठीक
जी, अगला सवाल दीजिए।
मेरा नाम तस्नीम है। मुफ्ती साहब, मेरा सवाल आपसे ये है कि रेगजीन से बने हुए और मसनूई लेदर से बने हुए मोजे या ग्लव्स पे हमारा मसला जो है जायज है या नाजायज है, इस बारे में हमारी रहनुमाई फरमाएं। जज़ाकअल्लाह।
जी मुफ्ती, देखिए मसे के लिए खाल का होना जरूरी नहीं है।
सबसे पहले तो मैं कहूंगा कि ये भी बता दें कि मसा से इधर सवाल में मुराद क्या है, ये क्या कहना चाह रहा है।
हाँ, बड़ा अहम सवाल है। ठीक है ना,
ये जो एक होता है ना चेहरे वगैरह पे, कभी हाथों पे, वो मस्सा भी हो जाता है और लेदर की बात चल रही है वो।
देखिए मसहा
जी,
ठीक है ना, हम उर्दू में जो मसा करते हैं ना, मसा करते हैं सर का। तो इस तरीके से अगर किसी ने मोजे पहने हुए हैं
जी,
ये उन्हीं मोजे नहीं
जी,
बल्कि वो मोजे जो शरायत पर पूरा उतरते हैं। शायद मैं अर्ज करता हूँ, अगर किसी ने ये मोजे पहने हुए हैं जो शरायत पर पूरा उतरते हैं, तो वुजू में पांव धोने के बजाय मोजों पर मसा कर लेना काफी होता है। तो ये उन मोजों के मसा की बात कर रहे हैं। आमतौर पर ये जो मोजे हैं, क्योंकि ऊन के बने नहीं होते, चमड़े के बने होते हैं, रेगजीन के भी बने होते हैं, इनमें दो तीन चीजें बुनियादी हैं। एक तो कि पहन, कोई जब पहने तो पहन कर चलना मुमकिन हो।
ठीक,
अब ये जो मोजे वाले हैं इनको कब तक चलेंगे आप? उधर जाएंगे, चल जाएंगे, चमड़े रेगजिन में ये बात नहीं पाई जाती।
सही।
दूसरा ये कि इनके अंदर पानी ना जाता हो। फुका ने लिखा कि कोई चीज ऐसी है कि पानी से नमी मुंतकिल हो जाएगी तो कोई हर्ज नहीं है।
ठीक,
लेकिन आमतौर पर चमड़े में, रेगजिन में नमी भी नहीं जाती।
सही।
लेकिन पानी जो ना आर पार ना होता, उससे खीन की जो कैद है वो फुका ने बयान की है। तो यानी पाँव में पहनकर चलें तो उतरे नहीं, सख्त हों या मोटे हों कि पानी जो इन तक ना पहुंचे, जो पानी के हवाले से ये बात है ये पाई जाए। कुछ और भी शरायत है मोजे के ताल्लुक से। तो ना बार बार पाँव धोना सर्दियों में तकलीफ दे होता है, तो वुजू में ये एक मुतबादिल तरीका शरीयत मुतहरा ने हमें दिया है।
उसे आपने फरमाया कि सर्दियों में तकलीफ दह होता है और हमारे पाकिस्तान में अभी सर्दियाँ आने वाली हैं, तो ये थोड़ी बहुत सर्दी के लिए या किसी बहुत ज्यादा सर्दी के लिए?
बेशक सर्दी ना हो,
अच्छा गर्मी ही,
इसका ताल्लुक सर्दी की शर्त से नहीं है।
ठीक है, जरूरत,
क्योंकि हमें सर्दी में ज्यादा जरूरत पड़ती है। मोजे का हुक्म जो है मुतलक है।
ठीक है,
कि कोई शख्स किसी भी वक्त मोजे पर मसा कर सकता है, लेकिन मोजा ऐसा हो जो शरायत पर पूरा उतरता हो।
ठीक है, अगला सवाल शामिल है सिलसिला कर रहे हैं। जी जनाब।
हमारे पास कस्टमर आता है सैंपल लेके, तस्वीर लेके, और वो बोलते हैं इस सैंपल को तैयार कर दें और इसको सेम बना दें। तो जब हम उसको सेम बना के तैयार कर देते हैं और कस्टमर को बाद अगर वो समझ नहीं आता कि भाई ये सैंपल जो है सेम नहीं है, तो क्या उस सूरत हाल में उसको हम एडवांस वापस करके वो सैंपल रख के बेच सकते हैं, या हम उसको ये सैंपल को दे दें और एडवांस हम रख लें तो ये हमारी लागत उसमें लगी हुई है? एक मेरा सवाल ये है। और दूसरा सवाल ये है कि हम जब किसी को होल सेल में सामान बेचते हैं, तो होलसेल के अंदर हम जो हमारा प्रॉफिट मार्जिन होता है वो कम होता है, तो हम जब किसी को कस्टमर को बेचते हैं और वो किसी सूरतेहाल में उससे माल नहीं बिकता और वो मुझे रिटर्न करना चाहता है, कि एग्जांपल के तौर पर वो 4,000 के हिसाब से हमने जैकेट लेके गया और वो मुझे बोलता है कि मैं आपको ऑफर करता हूँ कि आप मुझसे 3,000 के हिसाब से वापस ले लें, तो क्या हम इस सूरतेहाल में उससे कम रेट में वापस लें या उसी रेट में वापस लें जिस रेट में हमें उसको दिया है?
ठीक है जी, यानी ठीक है, मुराद है आपका सवाल मुफ्ती साहब की बारगाह में जा रहा है। जी मुफ्ती,
देखिए दो सवाल पूछे इन्होंने। जो पहला सवाल इनका है उसमें एक बात पर तो सवालिया निशान है کہ ہو سکتا ہے تنازع اس بات میں ہو
جی
کہ آرڈر جو ہے وہ اس کیفیت کے مطابق تیار نہیں ہوا
سیمپل کے مطابق.
سیمپل کے مطابق
ٹھیک ہے,
جو دکھایا گیا تھا یا جو مطلوب تھا. تو اگر ایسا تنازع ہے تو اس تنازع کو ڈسکس کیا جائے گا کون صحیح کہہ رہا ہے, اور اگر اس کیفیت کے مطابق اور اس شیپ کے مطابق اور اس تقاضے کے مطابق تیار نہیں ہوا تو گاہک اس کو لینے کا پابند نہیں ہے. آپ وہی چیز بنا کر دیں گے. بالفرض اس کیفیت کے مطابق تیار ہو گیا اور آپ خود راضی ہیں, چلو بھی ایڈوانس دے دیا چلے جاؤ, تو ہمیں کیا اعتراض ہے؟
ٹھیک ہے, پھر وہ پروڈکٹ
کینسلیشن ہے نا, یہ کینسلیشن ہے,
وہ پرانا معاہدہ کینسل ہو گیا, ابھی کسی بھی نئے کسٹمر کو دے,
نئے کسٹمر کو بیچا جا سکتا
ہے.
اور اگر نہیں آپ کینسل نہیں کرنا چاہتے اور یہ بات مارکیٹ کے دو بندے ایماندار بندے بیٹھ کے کہہ دیتے ہیں کہ بھائی یہ جو آرڈر ہے یہ بالکل ٹھیک ہے, جو آپ نے کہا تھا اس کے بالکل عین مطابق ہے, تو پھر گاہک کو لینا پڑے گا. اگر آپ راضی نہیں ہیں کینسل کرنے میں تو گاہک کو اسی قیمت پر یہ آرڈر لینا پڑے گا, کیونکہ وہ اس بات کا تو حق رکھتا ہے کہ اس کے تقاضے کے مطابق اور سیمپل کے مطابق تیار نہ ہو تو ڈیل کینسل کرے. لیکن اس کے مطابق جب تیاری ہے تو پھر یہ کینسل ایک طرفہ طور پر کینسل کیسے ہو سکتا ہے؟
سر یہاں پہ بازو کا کسٹمر جو ہے وہ شاید زیادتی کرتا ہے, دکاندار کی تو زیادتی مشہور ہے اس لیے میں وہ ڈسکس نہیں کر رہا ہوں. کسٹمر زیادتی شاید یہ کر جاتا ہے کہ جو اس نے سیمپل دیا وہ کسی انٹرنیشنل فرم کا یا ملٹی نیشنل کمپنی کا بنایا ہوا تھا, وہ پروڈکٹ کہیں اور بنی تھی, کسی اور مشینوں پہ بنی تھی. جب آپ لوکل کاریگر سے لوکل مشینوں پہ ایک چیز بنواتے ہیں, سیمپل دکھا رہے ہیں آپ کے چاہیے مجھے ایسا, لیکن یہ اسمپشن ہوتی ہے کہ یہ 100% ایسا نہیں ہوا. خود مجھے تجربہ, میں نے بیگ بنوایا تو وہ 100% ویسا نہ بنا, نہ میری اسمپشن تھی.
دیکھیے میں سمجھتا ہوں کہ جس دکاندار کے پاس آپ گئے ہو وہ بھی یہ بات واضح کر دیتا ہوگا
جی
کہ بھائی ہمارے جو سلائی ہے نا یہ موٹی ہوگی. ٹھیک ہے, اب جیسے میں نے دو جوتے خریدے پچھلے دنوں,
جی
ایک ہی شیپ کے جوتے,
جی
ٹھیک ہے, ایک پشاور سے لیا ایک یہاں کراچی سے لیا,
جی
تو اب ایک جوتا بھاری, بھاری اس لیے کہ وہ لوکل بنا ہے, ہاتھ سے بنا ہے,
ٹھیک ہے,
اور دوسرا جو جوتا لائٹ, لائٹ اس لیے کہ وہ مشینوں پہ بنا ہے.
صحیح,
شیپ تقریباً ایک جیسا ہے لیکن ان کے ویٹ میں فرق ہے.
صحیح,
اور ظاہر بات ہے بھاری جوتا تھوڑا سا بھاری لگتا ہے,
جی
بنا جاتا ہے کہ لائٹ ہو,
جی
تو یوں فرق تو آ جاتا ہے چیزوں.
صحیح,
اصل چیز یہ ہے کہ جب آپ آرڈر لے رہے ہیں تو آپ بیان کریں گے نا,
ٹھیک ہے, جو ہمارا جو آرڈر لیتے ہوئے جو ڈسکشن ہوئی ہے جو
بھائی ہم اس طرح کا بنا کے دیں گے,
اور
یہ تو شرائط میں سے ہے کہ دونوں فریقین وہ تمام چیزیں طے کریں جس کی وجہ سے تنازع ہو سکتا
آگے ہو سکتا ہے. ٹھیک, مطلب انہی کا اگلا سوال تھا کہ کسی کو دیا ہے مال, بیچ دیا تھا, اب اس سے بیچارے سے نہیں بکا, وہ واپس لے کر آ رہا ہے اور کہہ رہا ہے جتنے کا آپ نے دیا تھا اس سے بھی کم میں لے لو, تو اس سے کم میں لے سکتے ہیں, جتنے کا دیا تھا اتنے کا ہی ریٹرن لیں گے؟
دیکھیے ڈیل جب مکمل ہو گئی بے نافذ ہو گئی تو یہ مال جس نے خریدا اس کا ہے, اس نے اپنے پیسے رکھ لیے, یہ پیسے اس کے ہیں. اب بعض اوقات کئی ایسی چیزیں ہوتی ہیں, جیسے کپڑے کی دنیا کے اندر یہ ہوتا ہے کہ جی آئٹم پڑا رہا, اب اس کا فیشن ہی چلا گیا,
جی
اب فیشن چلے جانے کی وجہ سے جو گاہک ہے وہ نہیں آ رہا. اب یہ اس کو کہتا گیا تمہارے پاس تو کوئی اور لوگ آ جاتے ہوں گے, یہ کہے گا بھائی اب تو ریٹ گر گیا, اب تو مال پرانا ہو گیا. تو اب یہ جو بھی ڈیل کریں گے وہ ایک نئی ڈیل ہوگی, یا تو دکاندار اپنی مرضی سے خوشی سے اسی بھاؤ پہ واپس رکھ لے, نہیں رکھنا چاہتا ایک نئی آفر کرنا چاہتا ہے تو ہو سکتا ہے. اب یہ ایک نئی ڈیل ہے اور نئی ڈیل یہ کسی بھی نئی قیمت پر کر سکتے ہیں, کم میں ہو یا زیادہ میں ہو.
ٹھیک ہے, مجھ سے ایک سوال اور میں کرنا چاہوں گا آپ سے کہ اگر کوئی پروڈکٹ ہے ریڈی ٹو یوز پروڈکٹ ہے, گوڈس ہیں, اور وہ نان مسلم کنٹری سے آئیے, کسی بھی صورت میں آئیے, گفٹ کی صورت میں آئیے, لنڈا کی صورت میں آئیے, جو بھی صورت ہے آپ نے پرچیز کی ہے نان مسلم کنٹری سے, آپ نے خریدی ہے, وہ تو پروڈکٹ ہے ہمارے پاس لیدر کی, تو اس پروڈکٹ کو ہم خرید سکتے ہیں یا نہیں خرید سکتے, کیونکہ اس کی دباغت ہوئی ہے یا نہیں ہوئی ہے, جو پروسیس ہے وہ کیسا تھا؟
کیونکہ شروع میں جو ڈاکومنٹری ہم نے اس پروگرام میں چلائی ہے اس سے یہ بات واضح ہے کہ دباغت کے بغیر کھال آگے بڑھتی نہیں ہے.
ٹھیک ہے,
یعنی پروڈکٹ کوئی بناتا نہیں ہے.
صحیح,
کہ چربی دور کرے گا, بو دور کرے گا, یہ چیز دباغت ہے.
ٹھیک ہے,
دباغت کے لیے کوئی ایک خاص طریقہ شریعت نے مقرر ہی نہیں کیا.
ٹھیک ہے,
کہ بھائی یہی ایک طریقہ ہے, اس کے علاوہ کوئی طریقہ نہیں ہے.
صحیح,
مقصود ہے چربی کا دور ہو جانا اور بو کا دور ہو جانا, دو چیزیں پائی گئیں وہ کھال پاک ہے.
ٹھیک ہے, اس کا ایک اور سوال کہ کچھ عرصہ پہلے ایسی اطلاعات آئی تھی, ان کی حقیقت کیا ہے وہ تو میں نہیں جانتا, لیکن اطلاعات آئی تھی کہ کچھ جوتے غالباً جو ہے وہ خنزیر سور کی کھال کے وہ بنائے جا رہے تھے یا پروڈکٹ بک رہی تھی, کوئی بیچ رہا تھا, تو آیا اس کا کیا حکم ہوگا؟
دیکھیے مارکیٹ میں اس طرح کی چیزیں ہوتی ہیں، خنزیر کی کھال سے بنی ہوئی اشیاء مارکیٹ میں اویلیبل ہوتی ہیں اور لوگوں کو نہیں بتائی جاتی، ایسے بھی کیس ہوئے ہیں. میری لاہور میں ایک لیدر مارکیٹ میں میں گیا تھا، ایک مدنی حلقہ ہوا تھا ایک مرتبہ، تو میں نے ان لوگوں سے بھی پوچھا
جی،
ایک بڑے صاحب تھے، تو انہوں نے مجھے کچھ علامتیں بھی بتائیں کہ بھئی یہی علامتیں ہوتی ہیں خنزیر کی کھال کی، اور کہا میرے سامنے آیا تو میں ایک منٹ میں بتا دوں گا. اب وہ علامتیں مجھے جو انہوں نے بتائیں، میں ان کے جاننے کے باوجود میں تو پہچان نہیں کر سکتا
جی،
لیکن ماہر آدمی پہچان کر سکتا ہے
جی.
تو جو بھی مسلمان ہے، دکاندار ہے، اگر اس کو تھوڑا سا بھی شائبہ ہے کہ یہ خنزیر کی کھال ہو سکتی ہے، تو وہ ہرگز ہرگز جو ہے اس چیز کو نہ رکھے، کیونکہ مسلمان کے لیے خنزیر کی جو کھال ہے اس کا استعمال کرنا جائز نہیں ہے. جب جائز نہیں ہے تو اس چیز کا بیچنا اور خریدنا بھی جائز نہیں ہے. تو ایک تو آپ کے لیے ویسے روزی میں مسئلہ کہ جب روزی آپ کی حلال نہیں ہوگی کہاں سے برکتیں آئیں گی. پھر مسلمان کا مفاد کہ مسلمان جب ایک چیز کو حرام سمجھتا ہے وہ نہیں خریدنا چاہتا، آپ اس کو وہ چیز بیچ رہے ہیں تو دھوکہ دہی کا عنصر پایا گیا، مسلمان کو نقصان پہنچانا پایا گیا، مسلمان کو تکلیف دینا پایا گیا. تو ان جب اس چیز کے اندر اتنی ساری خرابیاں موجود ہیں تو ہماری یہ ذمہ داری ہے کہ ہم اپنے مسلمان بھائیوں کو تکلیف سے بچائیں اور خود بھی اپنی روزی کو حرام ہونے سے بچائیں.
میں سمجھتا ہوں کہ آج کا جو سلسلہ تھا بڑا انفارمیٹو بھی تھا، اور شرعی لحاظ سے دینی احکام سیکھنے کے اعتبار سے بھی بہت سارے مسائل ہم نے سنے سیکھے. اللہ پاک ہمیں عمل کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
احکام تجارت، احکام تجارت.